Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. बालिका बलात्कार गरेको आरोपमा सुर्खेतको सिम्तामा एकजना पक्राउ. सड़क निर्माणका विषयमा झगडा हुँदा जाजरकोटमा वडा अध्यक्ष घाइते.
बाँके मानव बेचबिखनको उच्च जोखिममा प्रदेश नम्बर 5, 6 र 7 सन् 2017 झण्डै 1100 जनाको उद्धार.
आजबाट सन् 2018 शुरू. सन् 2017 अमेरिकी राष्ट्रपति ट्रम्प चर्चाको केन्द्रमा.
र सुर्खेतको वीरेन्द्रनगरमा जारी पेप्सन कप क्रिकेटको उपाधिको लागि आज उषा बालबाटिका र सुर्खेत होराइजन भिड्ने. हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. बालिका बलात्कारको आरोपमा प्रहरीले पूर्वी सुर्खेतको सिम्ताबाट एकजनालाई पक्राउ गरेको छ. सिम्ता गाउँपालिकाको वडा नम्बर 4 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ. पक्राउ पर्नेमा सिम्ता गाउँपालिका 43 वर्षका एकजना व्यक्ति रहेको प्रहरीले जनाएको छ. बलात्कारको प्रयास गर्ने व्यक्तिको नाम भने खुल्याइएको छैन. घर नजिकै तरुल खन्न गएकी बालिकालाई पुरूषले ललाई फकाए बलात्कार प्रयास गरेको पीड़ित बालिकाले बताएकी छिन्. घटना लगत्तै नजिकै रहेको स्थानीय प्रहरी चौकीमा उजुरी गरेपछि आरोपीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको छ. हिजो बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा बालबालिकाका आफन्तजनले उजुरी दिएका छन्. घटनाका बारेमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताउनुभयो.
सड़क निर्माणका विषयमा विवाद हुँदा स्थानीय युवाहरूको कुटाईबाट जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 7 वडाध्यक्ष चन्द्रबहादुर साई र उहाँका छोरा महेन्द्र साई घाइते हुनुभएको छ. वडाध्यक्ष चन्द्रबहादुर साईले डिलबहादुर साईलाई सड़क निर्माणका लागि जिम्मा दिनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख भावेश्वर रिमालले बताउनुभयो. स्याउली बजारदेखि पुनमासम्म सड़क निर्माण गर्ने जिम्मा डिलबहादुर साईलाई दिएपछि दिपेन्द्र साई लगायतका युवाले सड़क निर्माण आफूले पाउनुपर्ने माग गर्दै विवाद गरेका थिए. एक हप्तादेखि बढेको विवादले वडाध्यक्ष चन्द्रबहादुर साई र उहाँका छोरामाथि दिपेन्द्र साईको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको डीएसपी रिमालले बताउनुभयो. घाइते वडाध्यक्ष साईको बाँकेको नेपालगंजमा उपचार भइरहेको जनाइएको छ. आक्रमणकारीको समूह फरार रहेकोले प्रहरीले खोजी कार्य भइरहेको जनाएको छ.
सुर्खेत क्षेत्र नम्बर 1 प्रतिनिधि सभाका सदस्य ध्रुव कुमार शाहीले अबको 5 वर्षमा जनताले अनुभूति गर्ने खालको काम गरेर छोड्ने प्रतिबद्धता जनाउनु भएको छ. सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै नवनिर्वाचित सदस्य शाहीले कृषिलाई आधुनिकीकरण गरेर व्यवसायको कृषिमा जोड़ दिने बताउनुभयो.
यो कृषि र पशुपालन हाम्रो पूर्वदेखि गरेको काम हो, त्यसले गर्दा यसलाई आधुनिकरण गरिदियो र व्यवसाय खालको उत्पादन गर्ने, कृषिको उत्पादन व्यवसाय गर्ने, व्यवसाय खालको तरकारी खेती गर्ने, बेमौसमी तरकारी खेती, व्यवसाय खालको पशुपालन गर्ने ठुलो स्केलमा. त्यसो भयो भने टाँठा बाठाहरू उद्यमी बन्छन्, कृषक होइन कृषि उद्यमी बनाउनु पर्यो, पशुपालक मात्रै होइन पशुपालक उद्यमी बनाउनु पर्यो र त्यसले रोजगारीको सिर्जना गर्छ. 10-20 प्रत्येकका फर्महरूमा 10-20 रोजगारी ग्रामीण कृषकहरूको आमदानी बढ्छ, त्यसले रोजगारी स्थापना गर्छ.
उहाँले आफूले निर्वाचनको समयमा कुनै पनि पार्टी विशेषको भए पनि अब सबैको प्रतिनिधि भएर काम जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ. आफ्नो सबैभन्दा पहिलो काम नै विद्युत भएकाले सबै क्षेत्रमा विद्युत सेवा पुर्याउने पनि उहाँको भनाई छ.
आजबाट सन् 2018 सुरु भएको छ। सन् 2017 विदाई र 2018 स्वागतमा विभिन्न कार्यक्रमको आयोजनाहरू भइरहेका छन्। विभिन्न संघ संस्था र होटलहरूले यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् भने सामाजिक सञ्जालबाट समेत शुभकामना आदान प्रदान गर्ने क्रम बढेको छ। यो वर्ष विश्वव्यापी रूपमा पनि यो वर्ष विभिन्न उताव चढाव भएका छन् भने मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा केन्द्रमा पुगेको छ। सन् 2017 मुख्य घटनाबारे थप विवरण सुनौ सहकर्मी केशव ढकाल र डिलु रावतबाट।
सन् 2017 नेपालमा इतिहासमै पहिलो पटक संघीय संरचना अनुसार प्रदेश र प्रतिनिधि सभाको चुनाव सम्पन्न भएर अहिले नयाँ सरकार बन्ने प्रक्रियामा छ। 36 आँकडामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्रत्याशित रूपमा वाम गठबन्धन बनाएर चुनावी तालमेल मात्र गरेनन्, पार्टी एकता गर्ने घोषणा समेत गरेपछि यो विषय निकै चर्चामा रह्यो। यसै गरी विश्वव्यापी रूपमा भने यो वर्ष विभिन्न उतार चढाव भए पनि मुख्य केन्द्रमा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहनुभयो। अमेरिकाका नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले पदबहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यस वर्ष पनि अमेरिका नै रह्यो। यस वर्ष सबैभन्दा धेरै चर्चा र विवादमा रहनुभएका राष्ट्रपति ट्रम्पले माफी माग्नेदेखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वव्यापी रूपमा निकै चर्चा पाए। यस्तै उहाँसँग जोडिएर उत्तर कोरिया र रूस आइ नै रहे भने प्राकृतिक प्रकोप र आतंकारी हमला पनि भए। सन् 2017 अमेरिकी नागरिकको बन्दुकबाट मात्र कम्तीमा 346 जनाको ज्यान गयो भने एक महिनाको अन्तरमा दुई ठूला गोलीकाण्ड भए, त्यसमा 100 जना भन्दा बढीले ज्यान गुमाउनु पुगे। सन् 2017 पनि अमेरिका र उत्तर कोरियाको तनाव विश्वभरि चर्चामा रह्यो भने उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेको विषयले विश्वलाई तर्साइरह्यो। अमेरिका र उत्तर कोरियाले एकले अर्कोलाई ध्वस्त पार्ने चेतावनीदेखि तल्लो स्तरको गाली गलोज गर्न पनि पछि हटेनन्। यसै गरी अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले यो वर्ष अमेरिकी मिडियामा अधिकांश समय चर्चा पायो।
यस्तै बेलायत युरोपेली संघबाट बाहिरिने भएपछि युरोपेली संघका नेता बेलायत ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको दोस्रो चरणको छलफलको तयारीमा जुटेका छन्। ईयूका नेताले ब्रेक्जिटको प्रक्रिया पूरा भएपछि युनियनभित्रका देशसँगको सम्बन्धका बारेमा स्पष्ट हुन बेलायतसँग आग्रह गरेका छन्। बेलायत सन् 2019 मार्चदेखि ईयूबाट बाहिरिनेछ। सन् 2017 दुई मुलुकका शक्तिशाली व्यक्तिलाई अदालतले भ्रष्टाचारी ठहर गरेर अपदस्थ गरिदिएको छ। दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन हाईलाई भ्रष्टाचार गरेको र शक्तिको दुरूपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतको आदेशमा नै पुनामा राखिएको छ। त्यसै गरी 4 वर्ष अघि तेस्रो पटक प्रधानमन्त्री पद सम्हाल्दै गर्दा पाकिस्तानलाई एसियाको टाइगर बनाउने घोषणा गरेका नवाज शरीफ अहिले आफै भ्रष्टाचारको आरोपमा निकालिनु भएको छ। प्रधानमन्त्री पदको शपथ लिइरहँदा भ्रष्टाचार प्रति शून्य सहनशीलता अपनाउने वाचा गरेका शरीफ आफै भ्रष्टाचारको महाअभियोगमा पर्नुभयो। पानामा पेपर्स नामक एक विश्व चर्चित भ्रष्टाचारको खोजीले उहाँलाई पनि दोषी देखाएको थियो। पछि अदालतले नै उहाँलाई दोषी ठहराए र पदबाट राजीनामा दिनुपर्ने भयो। गएको अगस्त महिनामा म्यानमारमा रोहिङ्ग्या मुसलमान समुदायका विरूद्ध म्यानमारी सेनाले सञ्चालन गरेको कारवाहीमा पनि कम्तीमा पनि 6,700 जना सर्वसाधारण नागरिक मारिएको प्रतिवेदन सार्वजनिक भयो। गत अक्टोबर 10 एक महिनासम्म गरेको कारवाहीका क्रममा मारिनेमा 730 जना बालबालिका पनि छन्। उनीहरूमाथिको यो ज्यादतीपछि उनीहरू गत अगस्त 25 झण्डै 6,20,000 भन्दा बढी म्यानमारी शरणार्थी बंगलादेश पुगेका छन्। यति धेरै शरणार्थी भएको यो विश्वकै एकमात्र घटना भएको अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्। यस्तो कुर अमानवीय व्यवहारको पक्षधरता लिएको भन्दै म्यानमारका नेता आङ सान सु कीलाई दिएको नोबेल शान्ति पुरस्कार फिर्ता गराउनु पर्ने आवाज पनि विश्वभरिबाट उठेको छ।
स्पेनको क्याटोलिना राज्यलाई गत अक्टोबरमा स्वतन्त्र घोषणा गर्ने जनमत संग्रहको निर्णयसँगै क्याटोलिना पनि विश्व राजनीतिमा यो वर्ष निकै चर्चामा रहन पुग्यो। जनमत संग्रहको निर्णय अनुसार भन्दै क्याटोलिनियालाई त्यहाँका शासकले छुट्टै राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ। उता जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेको 37 वर्षीय एकछत्र शासनकालको राजनीति पत्नी मोहका कारण गुम्न पुगेको छ। सेनाले कु गरेसँगै दबावमा पर्नुभएका राष्ट्रपति मुगाबेले आफू विरुद्ध संसदमा महाभियोग प्रस्ताव टेबल हुनु अघि नै पदबाट राजीनामा दिन बाध्य हुनु पर्यो। 93 वर्षीय मुगाबे सन् 1980 बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्वमा रहनु भएको थियो। यस्तै चीनको सत्तारूढ़ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी जिनफिङलाई पार्टीको विधानमा माओसेतुङ सरहको स्थान दिएपछि यो घटना पनि विश्वव्यापी रूपमा चर्चित हुन पुग्यो। पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सीको राजनीतिक विचारलाई नयाँ युगको चिनिया विशेषता सहितको समाजवाद बारे सी चिनफिङको विचार भन्ने नारासहित समावेश गरेको छ। चीनमा अहिलेसम्म यत्रो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् 1980 दशकमा चीनमा आर्थिक सुधार ल्याएको भन्दै देङ सियाओपिङलाई मात्र दिइएको छ। चीनमा यसले तेस्रो युगको सुरुवात भएको व्याख्या विश्वव्यापी रूपमा गरिएको छ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसको नेतृत्व 19 वर्षपछि अर्को पुस्तामा हस्तान्तरण भएको छ। गत 19 वर्षदेखि पार्टीको अध्यक्ष रहनुभएका सोनिया गान्धीले उपाध्यक्ष एवं आफ्ना छोरा 47 वर्षीय राहुल गान्धीलाई नै अध्यक्ष बनाएको विषयले भारतमा चर्चा पायो। बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जवाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ। जर्मन चान्सलर एन्जेला मार्केल सन् 2017 पनि चर्चाको शिखरमै रहनुभयो। गएको सेप्टेम्बर महिनामा भएको निर्वाचनबाट उहाँ चौथो पटक पनि जर्मन चान्सलरमा निर्वाचित हुनु सफल भएकोले उहाँको चर्चा झुलिएको छ। इरानको मुख्य विरोधी साउदी अरेबिया सहित केही मुलुकहरूले कतारले आतंकवादलाई सहयोग पुर्याएको भन्दै कतारसँग गएको जुन 5 सम्बन्ध तोडेको घटना पनि यो वर्ष चर्चामै रह्यो। इजरायलको राजधानी जेरुसलमलाई अमेरिकाले मान्यता दिने निर्णय अकस्मात सार्वजनिक गरेपछि यसले विश्वका मुस्लिम देशहरूलाई आन्दोलित बनायो। यसैका कारण अमेरिका पनि विश्व समुदायबाट पहिलो पटक नराम्ररी एक्लिन पुग्यो। यस मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर 21 अरब र मुस्लिम देशहरूको माग बमोजिम 193 सदस्यीय महासभामा मतदान भयो। यसरी मतदान हुँदा अमेरिकी प्रस्तावको पक्षमा अर्थात् जेरुसलमलाई राजधानी मान्ने पक्षमा मात्र 9 र नमान्ने पक्षमा 128 मुलुकले मतदान गरेका थिए। मतदानको समयमा 35 मुलुक भने अनुपस्थित रहेका थिए।
हामीसँग छिमेक सुरुफेरोसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्। भेरी खबर सुन्दै गर्नुहोला।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बालिका बलात्कार गरेको आरोपमा सुर्खेतको सिम्तामा एकजना पक्राउ, सड़क निर्माणका विषयमा झगडा हुँदा जाजरकोटमा वडा अध्यक्ष घाइते, आजबाट सन् 2018 शुरू, सन् 2017 अमेरिकी राष्ट्रपति ट्रम्प चर्चाको केन्द्रमा लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी यही साताभित्र तोक्ने तयारी थालेको छ। प्रमुख र केन्द्रको टुङ्गो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुङ्ग्याउने काम अघि बढाएको वाणिज्य मन्त्री मीन विश्वकर्माले बताउनुभयो। प्रदेश प्रमुख तोक्ने विषयमा प्रधानमन्त्रीले आन्तरिक छलफल शुरू गरिसक्नु भएको उहाँको भनाइ छ। प्रदेश सभाको अन्तिम चुनावी परिणाम प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रदेश सभाको चुनावी परिणामले आधिकारिकता नपाएसम्म राष्ट्रिय सभाको अन्तिम मतदान संख्याको पनि टुङ्गो लाग्दैन। प्रमुख निर्वाचन आयुक्त अयोध्य प्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया चाँडो थाल्न आग्रह गर्नुभएको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको सीट बाँडफाँड कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी केही दिनमै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको आयोगका सहसचिव दिनेश कुमार घिमिरेले बताउनुभयो। आयोगले अहिले दलहरूले गत शुक्रबार बुझाएको प्रदेश सभातर्फको समानुपातिक सदस्य नामावलीमाथि छानबिन गरिरहेको छ। छानबिनपछि आवश्यक सुधार गर्नुपर्ने भएमा दलहरूलाई सूची पठाई पुनः 3 समय उपलब्ध गराइने घिमिरेले बताउनुभयो। प्रदेश सभातर्फको अन्तिम मत परिणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्ने भए पनि प्रदेश प्रमुख नियुक्ति नहुँदा यसपछिको प्रक्रिया भने प्रभावित हुन सक्ने घिमिरेको भनाइ छ। प्रदेश सभाको समानुपातिकमा 220 सांसद सुनिने छन्।
निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेद्वार तथा राजनैतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिएको छ। आयोगले गत मंगिर 10 र 21 गते 2 चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित तथा समानुपातिक निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेद्वार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिएको हो। निर्वाचन सम्पन्न भएको मितिले 35 दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। खर्चको विवरण नबुझाउने उम्मेद्वार तथा दललाई संघीय कानून अनुसार कार्यवाही हुने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ। पहिलो हुने निर्वाचित प्रणालीतर्फका उम्मेद्वारले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलको समानुपातिकतर्फका उम्मेद्वारको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा भने पेश गर्नुपर्नेछ।
प्रत्यक्ष निर्वाचनतर्फ एकमात्र महिला सदस्य जितेको प्रदेश नम्बर 7 को प्रदेशसभा समानुपातिकतर्फका समेत महिलाको संख्या 18 पुगेको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र खका वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रकी नेत्री देवीकी मल्ल थापा विजयी हुनुभएको थियो। प्रत्यक्षबाट एकमात्रै महिला प्रदेशसभा मा आए पनि समानुपातिक तर्फबाट भने 17 महिला थपिएका छन्। प्रत्यक्षमा 17 सीट सहित पहिलो भएको एमाले समानुपातिकमा प्राप्त गरेको सबै 8 सीटमा महिला पठाएको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा कम्तीमा 33% महिला हुनै पर्ने भएपछि एमाले 8 महिला पठाउनु पर्ने भएको हो। प्रत्यक्षतर्फ 4 सीट मात्रै जितेको नेपाली कंग्रेसले समानुपातिक तर्फ पाएको 8 सीट मध्ये 4 महिला पठाएको छ। यस्तै प्रदेशसभा प्रत्यक्षबाट 10 सीट जितेको माओवादी समानुपातिकमा 4 सीट हात पारेको छ भने 4 महिला पठाएको छ। प्रत्यक्षतर्फ एकमात्रै स्थान जितेको राष्ट्रिय जनता पार्टीले पनि समानुपातिकतर्फ पाएको 1 सीट महिला पठाएको छ। दलहरूले यो उपस्थितिसँगै 53 सदस्य प्रदेशसभामा महिलाहरूको संख्या झण्डै 34% हुने देखिएको छ। 4 दलको प्रतिनिधित्व रहने प्रदेशसभामा एमाले पहिलो, माओवादी केन्द्र दोस्रो, कंग्रेस तेस्रो र राजपा चौथो दल भएका छन्।
पूर्व मन्त्री एवं नेपाली कंग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले चिया चौतारामा बसेर कुरा काट्नुभन्दा संगठन बनाउन कार्यकर्तालाई सुझाव दिनुभएको छ। बराहताल गाउँपालिका कोडा नम्बर 5 बडीचौ र वीरेन्द्रनगर 14 को गढ़ीमा मतदाताहरूसँग भेटघाट गर्दै नेता थानीले चिया चौतारामा बसेर एकअर्काको विरोधमा कुरा काट्नुभन्दा संगठन विस्तार गराउनतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफू पनि अब संगठन निर्माण र सुदृढीकरणतर्फ लाग्ने भन्दै स्थानीय कार्यकर्तालाई विकास निर्माणका साथै पार्टी संगठनमा सक्रिय बनाउन आह्वान गर्नुभएको छ। कंग्रेसले विकास गरे पनि जनताको प्रत्यक्ष सहभागिता नहुँदा महसुस गर्न नसकेका कारण जनमत कम भएको भन्दै अब विगतबाट पाठ सिकेर अगाडि बढ्ने उहाँको भनाइ छ। यस्तै कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले संगठन निर्माणलाई पहिलो प्राथमिकता दिन सुझाव दिनुभएको छ। बडेश्वरमा भएको कार्यक्रममा वडा अध्यक्ष तिलक मर्स्याङ्गी, क्षेत्रीय सभापति नारायण कोइराला लगायतले सम्बोधन गर्नुभएको छ भने गढीमा भएको कार्यक्रममा रुद्र पौडेल, नगर सचिव उपेन्द्र खड्का, नगर सभापति देवकुमार सुवेदी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो।
यसैबीच नेपाली कंग्रेसबाट मंगसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उम्मेद्वार बन्नुभएका टेक बहादुर सिंहले सिम्ता गाउँपालिकाको डाँडाखाली र काप्रेचोरमा मतदाताहरूलाई धन्यवाद दिनुभएको छ। कंग्रेस सुर्खेतका उपसभापति समेत रहनुभएको सिंहले चुनावमा हार भोगे पनि सिमताको विकास र समृद्धिका लागि निस्वार्थ भावनाले काम गर्ने वचन दिनुभएको छ। चुनावी परिणामबाट कति पनि विचलित नहुन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो। कार्यकर्ता भेटघाट एवं धन्यवाद कार्यक्रममा क्षेत्रीय सभापति खड्ग पोखरेलले संगठन निर्माण गर्दै जनताको घर दैलोमा आएर सुख दुःखमा साथ दिने बताउनुभयो। डाँडाखालीमा भएको कार्यक्रम गाउँ कार्य समितिका सभापति चेतबहादुर रेग्मीको सभापतित्वमा सम्पन्न भएको हो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकी जिल्लामा मानव बेचबिखन उच्च जोखिममा रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ। माइती नेपालले नेपालगञ्जमा गरेको वार्षिक घटना विवरण सार्वजनिक कार्यक्रममा बाँकी सबैभन्दा बढी मानव बेचबिखनको जोखिममा रहेको जनाएको छ। प्रदेश नम्बर 5, 6 र 7 मा सन् 2017 मा 1071 जनालाई उद्धार गरिएको छ भने 1000 116 जनालाई पुनर्स्थापना गरिएको जनाएको छ। यस्तै 67 जनाको उद्धार भएको छ। बाँकेबाट 190 जनालाई जोखिममा रहेका थिए भने 208 जनाको खोज तलासका लागि उजुरी परेकोमा एकजना खाडी मुलुक र भारतबाट गरी चारजनालाई उद्धार गरिएको जनाएको छ। यस्तै सबैभन्दा कम बझाङमा एकजनाको खोज तलासका लागि उजुरी परेको छ। दाङमा 160 जनाको खोजीका लागि निवेदन परेकोमा 93 जनाको खोज तलासका लागि उजुरी परेको जनाइएको छ भने 2 जनाको उद्धार गरिएको छ। यस्तै बर्दियामा 23 जनाको उजुरी परेको छ। तथ्याङ्कले मानव बेचबिखनको संख्यामा पछिल्ला 3 वर्षमा वृद्धि भएको जनाइएको छ। सामाजिक सञ्जाल तथा फोन मार्फत मानव बेचबिखनका घटना बढ्दै गरेको माइती नेपालका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो।
दाङको तुलसीपुरमा रहेको कपास उद्योगमा आगलागी हुँदा 10 लाख रुपियाँ बराबरको क्षति भएको छ। तुलसीपुर महानगरपालिका छमा रहेको राप्ती कपास उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। विद्युतको तार सट भएर आगलागी भएको उद्योग सञ्चालक लोकमान मसुरले जानकारी दिनुभयो।
दाङको घोराई उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर फाल्दै आएको क्षेत्रलाई लिएर स्थानीय बासिन्दा र उपमहानगरपालिका बीच विवाद चुरिएको छ। उपमहानगरपालिका वडा नम्बर 16 करौती डाँडामा रहेको डम्पिङ साइटमा 2062 सालदेखि फोहोर फाल्दै आएकोमा उपमहानगरपालिकाको क्षेत्र विस्तारसँगै जम्मा हुने फोहोरहरूले आफूहरूलाई मर्कामा पारेकोले त्यसको विकल्प खोज्न स्थानीय बासिन्दाले माग गरेका छन्। उपमहानगरपालिकाले भने त्यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार रहे पनि स्थानीयकै विकल्प भने खोज्न नसकेको बताउँदै आएको छ।
वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 को 15 साधारण सभाले चन्द्रलाल आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाले आचार्यको अध्यक्षतामा 11 सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा चयन गरेको हो। समितिको उपाध्यक्षमा दुर्गा खत्री गिरी, सचिवमा राधा कुमारी ढकाल, कोषाध्यक्षमा तारा केशर पौडेल र सदस्यहरूमा अनन्त प्रसाद पौडेल, चित्रा ओली, बेलमती ओली, हरिमाया पुलामी, रुद्र आचार्य, प्रसाद चालिसे र ऋषि भट्टराई चयन हुनुभएको छ। यस्तै लेखा समितिको संयोजकमा हेमलाल पन्त, सदस्यहरूमा दिनेश प्रसाद न्यौपानी र हरिप्रसाद चालिसे पनि चयन हुनुभएको छ। संस्थाका अन्य उपसमितिहरू सञ्चालक समितिले पछि मनोनित गर्ने सहकारीका प्रबन्धक श्यामलाल न्यौपानेले जानकारी दिनुभयो। समितिको कार्यकाल भने 5 वर्षको रहने भएको छ।
बेरी खबरमा अब लागौं खेल खबरतिर। सुर्खेतको वीरेन्द्रनगरमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय प्याप्सन कप क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज उषा बालबाटीका माध्यमिक विद्यालय र सुर्खेत होराइजन एकाडेमी भिड्ने भएका छन्। स्थानीय कालुञ्चोक मैदानमा जारी खेलको सेमी फाइनलमा आदर्श राज मेमोरियल माविलाई 97 रनले हराउँदै उषाले सुर्खेत होराइजनसँगको उपाधि भेट पक्का गरेको हो। दोस्रो सेमी फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको उषा बालवाटिकाले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 164 रन बनाएको हो। 165 रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको आदर्शराज मेमोरियल 67 रन बनाएर अल आउट भएको हो। सेमी फाइनलमा उषाका सरोज कोइराला म्यान अफ द म्याच घोषित हुनुभयो। उपाधि विजेताले ट्रफी लगायत पुरस्कार हात पार्नेछ भने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज घोषणा गरिने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सनले जनाएको छ। 12 टिम सहभागी प्रतियोगिताले क्रिकेट खेलको विकासमा थप मद्दत पुग्ने अपेक्षा गरिएको सुर्खेत जिल्ला क्रिकेट संघका सचिव प्रकाश भूषालले बताउनुभयो।
दोस्रो जाजरकोट महोत्सव अहिलेसम्मकै ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि ज्वाला दल गण मालिका ब्यारेकले हात पारेको छ। महोत्सवकै आकर्षक एवं रोचक खेलको 1 लाख रुपियाँको पुरस्कार ज्वाला दल गण मालिका ब्यारेक जाजरकोटले हात पारेको हो। 12 गतेदेखि शुरू भएको भलिबल खेलमा 12 टिमले भाग लिएका थिए। यस्तै प्रतियोगितामा उपविजेता बनेको न्यू रुकुमेली उमङ्ग ज्वेलर्स पश्चिम रुकुमले 50,000 रुपियाँ पुरस्कार पाएको छ भने 25,000 रुपियाँको तृतीय पुरस्कार तिलक ज्वेलर्स जाजरकोटले प्राप्त गरेको छ। यस्तै खेलकै अर्को प्रसङ्गमा सुनसरी 11 नवौं फाल्गुनन्द गोल्ड कप फुटबलको उपाधि जित्न सफल भएको छ। हिजो भएको फाइनलमा मोरङ 11-2 हराउँदै उपाधि उचालेको हो। विजेता सुनसरीले नगद 3 लाख र उपविजेता मोरङले भने 2 लाख रुपियाँ हात पारेका छन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बालिका बलात्कार गरेको आरोपमा सुर्खेतको सिम्तामा एकजना पक्राउ। सड़क निर्माणका विषयमा झगडा हुँदा जाजरकोटमा वडा अध्यक्ष घाइते।
बाँके मानव बेचबिखनको उच्च जोखिममा प्रदेश नम्बर 5, 6 र 7 सन् 2017 झण्डै 1100 जनाको उद्धार।
आजबाट सन् 2018 शुरू, सन् 2017 अमेरिकी राष्ट्रपति ट्रम्प चर्चाको केन्द्रमा।
र सुर्खेतको वीरेन्द्रनगरमा जारी पेप्सन कप क्रिकेटको उपाधिको लागि आज उषा बालबाटिका र सुर्खेत होराइजन भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौ। नमस्ते।